نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم شهر رمضان الذي أنزل فيه القرآن رمضان کا وہ مہینہ ہے جس میں قرآن نازل ہوا ہدل للناس یہ ہدایت ہے لوگوں کے لیے وبینات من الہدا والفرقان اور اس میں ہدایت بھی ہے اس میں حق و باطل میں فرق کرنے والا پیمانہ بھی ہے فمن شہد منکم الشہر فلیصم جو بھی اس مہینے کو پائے تو اس میں روزے رکھے ومن كان مريضا او على سفر اور جو کوئی مریض ہو یا سفر میں ہو فعدۃ من ایام اخر تو وہ بعد میں یہ روزے پورے کر لے یرید اللہ بكم اليسر ولا یرید بكم العسر اللہ تعالیٰ تم لوگوں کے لیے آسانی چاہتا ہے مشکل نہیں چاہتا وَلِتُكْمِلُوا الْعِدَّةَ تَاكِ تم پوری کرو گنتی کو وَلِتُكَبِّرُوا اللَّهَ عَلَى مَا هَدَاكُمْ اور تم بڑائیاں بیان کرو اللہ کی اس بات پر کہ اس نے تمہیں ہدایت دی وَلَعَلَّكُمْ تَشْكُرُونَ اور تاکہ تم شکر گزاری کرو یہ آیت سورہ بقرہ کی ہے قرآن مجید میں جس میں رمضان المبارک کا تعارف کرایا گیا ہے کہ رمضان المبارک وہ مہینہ ہے جس میں قرآن نازل ہوا اور بھی کئی باتیں آپ نے بہت سارے رمضان کے لیکچر سنے ہوں گے ان دنوں میں بھی اور پچھلے سالوں میں بھی آج جس بات کے اوپر میں زیادہ آپ کی توجہ دلانا چاہتی ہوں وہ اس آیت کا آخری حصہ ہے جس میں اللہ تعالیٰ نے فرمایا ہے یرید اللہ بکم الیسر اللہ تمہارے لیے کیا چاہتا ہے آسانی اور ولا یرید بکم العسر وہ تمہارے لیے مشکل نہیں چاہتا اللہ تعالیٰ تمہارے لیے مشکلات نہیں کھڑی کرنا چاہتا کہ اس نے تمہیں روزوں کا حکم اس لیے دیا رمضان اس لیے آیا کہ تمہیں کسی مشکل میں ڈال دے پریشانی میں ڈال دے ہائے وائے میں ڈال دے اس کے لیے نہیں اللہ نے یہ مہینہ دیا ہے تمہیں اس کے لیے نہیں اللہ نے قرآن کو اتارا ہے اس نے تو اس لیے اتارا ہے کہ تمہیں ہدایت دے اس نے تو اس لیے اتارا ہے تاکہ تمہارے پاس فرقان ہو اور تاکہ تم اس کا شکر بجا لاؤ یعنی یہ حکم جو رمضان کے روزے رکھنے کا ہے جو اس میں عبادت کرنے کا ہے یہ ہمیں کس نے دیا اللہ تعالیٰ نے ہم کہتے ہیں بڑا مشکل بڑا مشکل بڑا مشکل اللہ تعالیٰ نے اس سے پچھلی آیت جس کے اندر روزوں کی فرضیت کا حکم دیا تو فرمایا وَأَن تَصُومُوا خَيْرٌ لَكُمْ إِن كُنْتُمْ تَعْلَمُونَ اگر تم روزہ رکھو تو یہ تمہارے لیے اچھا ہے اگر تمہیں سمجھ ہو اگر تمہیں علم ہو تو یہ تمہارے لیے اچھا ہے اس کا مطلب اللہ تعالیٰ نے یہ نہیں فرمایا وَأَن تَصُومُوا خَيْرٌ لِي میرے لیے ہے یہ فرمایا تمہارے لیے اچھا ہے اس میں کس کی بہتری ہے ہم سب کی ہے اللہ تعالیٰ کو اس سے کچھ نہیں ملتا لیکن اگر تمہیں پتہ چل جائے تو اگر تمہیں علم ہو تو کیونکہ ہمارے پاس علم نہیں ہے کیونکہ ہمیں پتہ نہیں ہے ہمیں سمجھ نہیں ہے اور ہمیں جس نے حکم دیا ہے اس کو کیسا علم ہے اس کے علم کی تو بات قرآن میں اس طرح بیان کی گئی ہے ایک بات سے صرف آپ کو بتاؤں گی وَمَا تَسْقُطُ مِنْ وَرَقَةٍ إِلَّا يَعْلَمُهَا کوئی پتہ بھی گرتا ہے تو اس کو اس کا علم ہوتا ہے کوئی مجھے بتا سکتا ہے کہ دنیا میں کتنے درخت ہیں کسی کو کوئی اندازہ ہو کوئی اندازہ لگائیں کوئی نمبر بولیں انفینٹ تو صرف اللہ کی ذات ہے کوئی تو نمبر ہوگا نا تو آپ کے لوگوں نے انسانوں نے اس کا بھی حساب لگانے کی کوشش کی ہے اور کہا ہے کہ آج آپ کے لیے انفارمیشن کے لیے کہ more than 3 trillion درخت ہیں اس زمین پر not billion trillion اور کئی درخت ہیں جن کے اوپر لاکھوں پتے ہیں لاکھوں اور اللہ تعالیٰ کیا فرماتا ہے ایک درخت پہ ایک پتا بھی ہو تو 3 trillion پتے ہو گئے اللہ تعالیٰ فرماتا ہے کہ جتنے پتے گرتے ہیں ہر پتے کا علم اس کو ہے ये उस रब ने आपको हुक्म दिया जिसका इल्म कितना वसी है, और इंसान कितने हैं ज़मीन पे, इंसानों की पॉपुलेशन क्या है, 7.6 बिलियन इंसान है। ठीक है, हर इंसान क्या सोचता है, क्या बोलता है, क्या कहता है, उसकी बोली, और हज़ारों बोलियां हैं इस दुनिया में। लैंग्वेजेस कितनी हैं, 6,000 के करीब बताई जाती है। जिस लैंग्वेज में भी कोई बोल रहा है, हत्ता के दिल के ख्यालात जो हैं उनकी कोई लैंग्वेज है, उनकी कोई भी लैंग्वेज नहीं, लेकिन अल्लाह ताला उनको भी जानता है। उस रब ने आपको रमज़ान के रोज़े रखने का और इसकी इबादत का हुक्म दिया है, तो फिर सोचें कि मेरी हैसियत क्या, मेरा इल्म क्या। ये कौन सी चीज़ यहाँ पे बज रही है, किसी का फ़ोन है या कुछ, प्लीज़ उसको बंद कर दें। अगर आप सब लोग अपने फ़ोन को बेल्स बंद कर देंगे तो मेहरबानी होगी। देखें, जो अल्लाह के ज़िक्र की मजलिसें होती हैं ना, इनको फरिश्ते घेर लेते हैं, और इसमें आप लोगों का जो कंसंट्रेशन, आपका जो फोकस है, वो ज़रूरी होता है। अगर आप मेरे साथ साथ नहीं चलेंगे, रमज़ान के तो आपने बहुत से दर्स सुने होंगे, लेकिन आज कोशिश मेरी है कि एक डिफरेंट तरीके से आपको बताया जाए, और वो अहादीस आपने जो बहुत दफ़ा पहले सुनी हुई हैं उनको, उनके अलावा आज आपको कोई और चीज़ ऐसी समझाई जाए रमज़ान के हवाले से। तो इसलिए आप लोगों की तवज्जो चाहिए, अगर एक भी फ़ोन बजता है तो सारी तवज्जो उस तरफ हो जाती है। ठीक है, तो ऐसे रब ने आपके ऊपर रोज़े फ़र्ज़ किए हैं। अब अल्लाह ताला क्या फरमाता है कि अल्लाह तुम्हारे लिए आसानी चाहता है, मुश्किल नहीं चाहता। इसमें उस रब की क्या बात पता चल रही है, उसकी मोहब्बत, कि उसको तुमसे कितनी मोहब्बत है कि वो ज़रा भी नहीं चाहता मैं अपने बंदे को किसी परेशानी में डालूं, किसी मुश्किल में डालूं। क्या माँ अपने बच्चे के लिए मुश्किलात चाहती है? कोई माँ यहाँ पे, जितनी माएँ बैठी हैं, कोई अपने बच्चे के लिए चाहती है कि इसको मुश्किलें पड़े? कोई भी नहीं चाहती। सब माएँ चाहती हैं मेरे बच्चे के लिए आसानियाँ कर दे अल्लाह। तो अल्लाह ताला जो माँ से भी ज़्यादा मोहब्बत करने वाला है, क्या वो मुश्किलात चाहेगा बंदे के लिए? हरगिज़ नहीं। वो तो खुद फरमाता है, मैं तुम्हारे लिए आसानी चाहता हूँ, मैं चाहता हूँ तुम शुक्रगुजार बन जाओ। लअल्लकुम तशकुरून। शुक्र क्या चीज़ होती है? शुक्र करने में ना तीन चीज़ें आती हैं। एक तो इंसान ज़ुबान से शुक्र करे, ज़ुबान से बयान करे ये बात कि हाँ मैं बहुत अप्रिशिएट करता हूँ। दूसरे नंबर टू क्या बात है, सब लोग ज़रा सेटल हो जाएं। दूसरी क्या बात है शुक्र में, कि उसका बदला कुछ देना चाहते हैं इंसान। जब आपके साथ कोई भलाई करता है तो शुक्रिया के तौर पे आप क्या करते हैं, मैं भी इसके साथ कोई भलाई करूं, ये शुक्र होता है। तीसरी इसमें क्या बात होती है कि इंसान लोगों में, दूसरों में बैठ के उसकी उस भलाई, उस नेकी, उसकी जो जो उसने आपके साथ अच्छाई की है, उसका जिक्र करे और उसकी तारीफ करे। अल्लाह ताला चाहते हैं हम शुक्रगुजार बन जाएं। जब हम रोज़े रखें, जब हम कुरान से हिदायत पकड़ें, तो हम शुक्रगुजार बन जाएं। यानी क्या मतलब, सिर्फ ज़ुबान से अल्हम्दुलिल्लाह कहना नहीं, बल्कि क्या करें, फिर उसका बदला भी दें। बदला हम अल्लाह को कैसे दे सकते, हम अल्लाह की अच्छी इबादत करके, उसके आगे आजी शो करके, ये बता के कि अल्लाह हम तेरे हक अदा नहीं कर सकते, हम तो शुक्रिया कर ही नहीं सकते, मगर हम क्या दिखा रहे, हम झुक गए अल्लाह तेरे हुक्मों के आगे। तूने हुक्म दिया इन 30 दिनों में खाना पीने से परहेज़ करना है, इतने आवर्स तक सिर्फ, अल्लाह हम मान गए, अल्लाह हमने शौक़ से कबूल कर लिया। अल्लाह ताला तूने हुक्म दिया कि इस तरह नमाज़ पढ़नी है, अल्लाह ताला हम उन औकात में उठ के नमाज़ें पढ़ रहे हैं, चाहे थके हुए हैं, चाहे कुछ भी है, चाहे दिल नहीं कर रहा। ये है शुक्रगुजारी, कि इंसान बदले में भी क्या करे, आजी दिखाए, इंसान बदले में भी अल्लाह के आगे झुक जाए। और तीसरी चीज़ क्या है, लोगों में अल्लाह की तारीफ़ें बयान करें। जहाँ बैठो, जितने ज़्यादा आप शुक्रगुजार होगे, इसका मतलब उतना ज़्यादा आप अल्लाह का जिक्र करोगे, लोगों के सामने अल्लाह की तारीफ़ें बयान करोगे। लेकिन क्या बात है कि अपने बच्चों की तारीफ़ करना भी आसान, अपनी तारीफ़ें बयान करना भी आसान, और अपने रिश्तेदारों, अपने ख़ानदान की तारीफ़ों के पुल बांधना भी आसान। लेकिन जब अल्लाह की तारीफ़ करने की बात आती है तो हमें शर्म आने लगती है, हमें समझ नहीं आती कैसे तारीफ़ करें। अल्लाह ताला तो चाहता है तुम शुक्रगुजारी करो, शुक्रगुजारी में तो तारीफ़ भी इंक्लूडेड है। क्या हमने कभी ये सोचा कि मैंने ऐसे अल्लाह की शुक्रगुजारी करनी? फिर अल्लाह ताला का अपना नाम भी अशकूर है, यानी वो हमसे तो चाहता है तुम शुक्रगुजारी करो। उसका अपना नाम भी क्या है? अशकूर। अशकूर का मतलब बहुत ज्यादा शुक्रगुजार, बहुत ज्यादा। कि हम इंसानों में भी नाम रखते हैं ना शकूर, तो इंसानों का शुक्र अदा होना एक अलग बात है, लेकिन जब अल्लाह ताला का नाम अशकूर है तो इसका माना क्या है? यानी सबसे पहली बात क्या कि मैंने शुक्र में आपको क्या बताई, कैसे शुक्र होगा? कि आप उसकी तारीफ करें। अल्लाह ताला कैसे शकूर है कि अल्लाह ताला तारीफ बयान करेगा क़यामत के दिन इस बंदे की। अल्लाह ताला तारीफ बयान करेगा लोगों के सामने इसकी, अल्लाह उसकी तारीफें करता है। नंबर टू, बदला देगा। बदला देना ना, मैंने आपको बताया नंबर टू क्या, बदला देना। अल्लाह ताला कैसे बदला देता है? कुर्बान जाए उसके बदले देने की भी। कि आपने जितने अभी तक दर्द सुने होंगे उसमें सामने रमज़ान की फजीलत की बात, रोज़े की फजीलत की बात सुनी होगी। क्या क्या रमज़ान की फजीलतें हैं, कितनी सारी अहादीस हैं इसके ऊपर। मुख्तसरन आपके सामने रखूँगी कि जन्नत के दरवाज़े खोल दिए जाएँ, जहन्नम के दरवाज़े बंद कर दिए जाएँ, फिर अल्लाह ताला शयातीन को कैद फरमा दें, जन्नत को सजाया जाए, फिर अल्लाह ताला जहन्नम से आज़ादी दे रहे हैं लोगों को, फिर अल्लाह ताला वादे फरमा रहे हैं ऐसे अजर के जो वो अता फरमाएगा। तो यानी ये क्या, ये बदले। आपने मेहनत कितनी की, 50 60 साल 70 साल की ज़िंदगी में, हाँ, और वो क़यामत के दिन कैसी लगेगी? एक लम्हे की, ऐसे लगेगी दिन का कुछ हिस्सा। और अल्लाह ताला ने इसका बदला कैसे दिया? हमेशा की जन्नत देकर, हमेशा की जन्नत में दाखला देकर। ये है उसका अशकूर होना, ये है उसकी शुक्रगुजारी। मतलब क्या है, जब हम उसकी शुक्रगुजारी की बात करते हैं तो मतलब क्या है, ये उसकी कदरदानी, कि वो बंदे की कैसी कदरदानी करता है। सुभान अल्लाह, कि उसकी कदरदानी का हाल देखना है। तो सात बिन मुआज को जानते हैं आप? अब तो ये अपने प्यारे होने चाहिए सीरत पढ़ने के बाद। किन किन लोगों ने सीरत पढ़ी है? अभी भी कुछ हाथ ऐसे हैं जिन्होंने नहीं पढ़ी, चले उनको बताए देती हूँ। साद बिन मुआज जो थे आप सल्लल्लाहु अलैहि वसल्लम के बड़े प्यारे सहाबी हैं, शुरू से आपके साथ थे, यानी जब से आप सल्लल्लाहु अलैहि वसल्लम ने हिजरत फरमाई उससे पहले से मुसलमान हो चुके थे। और ये ऐसे सहाबी हैं, औस के सरदार थे, यानी मदीना वालों में औस कबीला बहुत बड़ा, उसके सरदार थे। और जब ये इस्लाम लाए थे तो इनका पूरा कबीला इस्लाम ले आया था, यानी इनके पीछे कितने लोग इस्लाम लाने वाले थे। इतने जलील कदर सहाबी हैं कि अहज़ाब में इनको इनके बाजू में तीर लगा था, बहुत सख्त ज़ख्मी हो गए थे, और उसी से इनकी शहादत हुई थी। और इनकी शहादत का हाल आपको सुनाऊँ तो वो ये है कि जब इनका जनाजा ले जाया जा रहा था तो नबी अलैहिस्सलाम, ही वॉज ऑन हिज टिपी टोज, ऐसे ऐसे, यानी अपने, जैसे हम जब जगह नहीं होती या कुछ होता है तो हम अपनी पैरों की उंगलियों के बल खड़े हो जाते हैं ना, आप सल्लल्लाहु अलैहि वसल्लम ऐसे चल रहे थे। हज़रत उमर पूछती हैं, या रसूलल्लाह आप ऐसे क्यों चल रहे हैं? आपने फरमाया, इस जनाजे में इतने फरिश्ते हैं कि कदम रखने की जगह नहीं है। और ये वो सहाबी हैं कि नबी अलैहिस्सलाम ने फरमाया कि साद की वफात पर अल्लाह ताला का अर्श हिल गया है। और एहतज़ा, ये लफ्ज़ आते हैं हदीस में, उलमा कहते हैं इसका मतलब है हिलना कैसा, जब इंसान खुशी में, जिसको कहते हैं ना झूम जाना, अल्लाह ताला का अर्श खुशी में झूम गया है। क्यों झूम गया है? कि अल्लाह राज़ी है इनसे, अल्लाह खुश है इनसे, तो अल्लाह का अर्श भी खुश है कि अब साथ से मुलाकात होने वाली है। अल्लाह हमें भी ऐसा बना दे कि तेरे फरिश्ते हमारा इंतज़ार करें, अल्लाह हमें भी ऐसा बना दे कि हमारे जनाजों में तेरे फरिश्ते मौजूद हों। कि यानी सुभान अल्लाह, इंसान की परवाज़ इतनी बुलंद हो सकती है, इतने ऊपर जा सकते हैं आप। और इस उम्मत के अफराद गए हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जब ये हमें बता दिया तो हमें एक शौक दिला दिया कि देखो एक इंसान इस हद तक भी, बुलंदी तक जा सकता है, इतने भी उसके दर्जे ऊपर हो सकते हैं। मगर ये कैसे, ये सिर्फ ऐसे नहीं कि बस थोड़ा सा कर लिया, ये ऐसे कि जब इंसान अपना तन मन धन अल्लाह के रास्ते में लगा दे, जब इंसान अल्लाह का वली बन जाए, उसका दोस्त बन जाए, तो उसको ये मर्तबे मिलते हैं। जब इंसान मेहनत करे और कोशिश करे तब उसको ये दर्जे हासिल होते हैं। ये सुस्तियाँ करने से नहीं होते। देखिए दो ही जिंदगी हैं, एक जिंदगी ये है आराम करो मज़ा करो, जिंदगी एक दफ़ा मिली है, बार बार तो नहीं मिलती, रिलैक्स करो, इतनी भी क्या मुश्किल करने की ज़रूरत है। दूसरी जिंदगी कौन सी है, जो प्लानिंग के साथ है। प्लानिंग के साथ वो बंदा चलता है जिसका कोई हदफ होता है, कोई गोल होता है, और वो कहता है मैंने इस गोल तक पहुंचना है, उसके लिए मुझे अपनी जान लगानी है, मैं सुस्ती नहीं कर सकती, मेरे पास टाइम ही नहीं है सुस्ती करने का, मेरे पास टाइम नहीं है रिलैक्स करने का, मैंने काम करना है क्योंकि मुझे मंजिल तक पहुंचना है। एक ये जिंदगी है। जिस दिन इंसान की जिंदगी मीनिंगफुल हो जाए ना, बामकसद हो जाए, उस दिन फिर वो बेकार नहीं बैठता, सुस्तियाँ नहीं दिखाता। और रमज़ान चुस्त होने का महीना, सुस्त होने का महीना नहीं है, सोने का महीना नहीं है, अफ्तार पार्टियों का महीना नहीं है, ये तो मेहनत करने का महीना है। कि इंसान मेहनत करे और अल्लाह को दिखा दे कि अल्लाह मैं तेरे पास दर्जे पाने के लिए ये मेहनत कर रही हूँ। अल्लाह ताला फिर ऐसा शऊर है कि फिर तीसरी मैंने आपको क्या बात बताई, शुक्र में तीसरी क्या बात है, मुझे पता चले आप लोग कितने अटेंटिव हैं। हाँ नहीं, शुक्र में क्या चीज़ है, शुक्र की डेफिनेशन में कि आज कैसे शुक्र अदा करते हैं आप दूसरे का, लोगों में उसका जिक्र करना, लोगों में अल्लाह ताला कहाँ पे जिक्र करते हैं, फरिश्तों में, जो इंसानों से कहीं ज़्यादा बुलंद मखलूक है, पाक मखलूक है, उसमें अल्लाह ताला उसकी तारीफें बयान करते हैं, उस बंदे के जिक्र होते हैं, उसके चर्चे होते हैं। अल्लाह ऐसी कदरदानी करता है, अल्लाह के लिए कुछ करके तो देखो, फिर देखो उसकी कदरदानी। ये क्या इंसान की छोटी सी जिंदगी में वो कितना कर लेता है, कितना भी कोई बड़ा से बड़ा औलिया अल्लाह भी हो जाए कितना कर लेगा, लेकिन अल्लाह की कदरदानियाँ देखिए ख़त्म नहीं होती, ख़त्म होने का नाम ही नहीं लेती, उसकी कदरदानियाँ ऐसी हैं। कभी अपने अल्लाह को भी आज़मा के देखो, हाँ कभी अल्लाह को भी आज़मा के देखो कि अल्लाह तेरे वादे हैं ऐसे कि तू कदरदानी करेगा, अल्लाह मैं ये करके दिखाती हूँ तेरे लिए। कभी शौक़ तो दिखाओ, उसका नाम है ना अलवदूद, वो मोहब्बत करता है, इसीलिए वो नहीं चाहता तुम मुश्किल में पड़ो, वो नहीं चाहता कि तुम्हारे लिए कोई मुशक्क़त हो, वो नहीं चाहता, वो तो तुम्हारे लिए आसानियाँ करना चाहता है। सुफियान सॉरी ताबेई हैं तो फरमाते हैं मैं नहीं चाहता कि कयामत के दिन मेरा हिसाब किताब मेरे वालदैन करें, मैं चाहूँगा कि कयामत के दिन मेरा हिसाब किताब मेरा अल्लाह करे, क्योंकि मेरा अल्लाह मेरे वालदैन से भी ज़्यादा मुझसे मोहब्बत करने वाला है। तो मैं नहीं चाहता कि मेरे वालदैन भी मेरा हिसाब किताब करेंगे ना, तो वो भी कहीं बेरहम हो सकते हैं, लेकिन मेरा अल्लाह वो अलवदूद है, वो अशकूर है, वो अर्रहीम है, वो अलगफूर है, मैं क्या चाहता हूँ कि वो मेरा हिसाब किताब करे। सुभान अल्लाह, ये है वो रब जो कदरदानी करता है, और वो कदरदानी करने को तैयार है। वो इसीलिए कहता है छोटा सा भी करोगे ना मैं इतने इतने बड़े अजर के पहाड़ दूंगा, ये है उसकी कदरदानी। हम यहाँ पे लोगों के लिए बड़ा बड़ा भी कुछ कर देते हैं ना, तो वो छोटा सा ही रहता है हमेशा, फिर भी उसमें कोई मीन मेखे निकाल ही देते हैं, लेकिन अल्लाह ताला हुआ क्या है हमारे सजदे, और क्या है हमारी नमाजें, और क्या है हमारे रोज़े, हम बेस्ट भी कर लें तो वो कुछ भी नहीं है। जितने अल्लाह ताला के एहसानात हैं हमारे ऊपर, उसके बाद तो उस वो अगर कोई रिवॉर्ड नहीं भी रखता तो डिज़र्व करता है, वो हकदार है कि हम उसकी अच्छी इबादत करें। इसके बावजूद सुभान अल्लाह, उसने अपनी इबादत के ऊपर इतने बड़े अजर रख दिए कि हम खुद हैरान हो जाते हैं कि अच्छा ये करने से इतना बड़ा अजर, खुद भी यकीन नहीं आता, क्योंकि हम खुद थोड़े दिले होते हैं, तो हम खुद भी सोचते हैं कि अच्छा हम तो कोई मेरे लिए ऐसा करें हम तो नहीं कभी उसको इस तरह देंगे, अल्लाह इतने बड़े अजर दे देगा कि रोज़े के बदले जो है पिछले सारे गुना माफ़, कयामुल लैल के बदले पिछले सारे गुना माफ़, इतना बड़ा बड़ा कुछ मिल जाएगा, हमें यकीन नहीं आता, इसलिए हम उसको ईजी लेते हैं, इसलिए हम उसको करने में केयरलेस होते हैं, गफलत करते हैं। लेकिन वो अल्लाह की अता है ना, वो अल्लाह वो रब है ना, इसलिए उसके दीन भी ऐसी है, और हम बंदे हैं ना तो हमारे दिल भी छोटे हैं, हम तो कोई सारी ज़िंदगी भी करता रहे تو کبھی اس کو خاطر میں نہیں لاتے، کبھی ہمارے سٹینڈرڈ کے مطابق نہیں ہوتا، لیکن اللہ تعالیٰ کہتا ہے تم کر کے تو دیکھو اللہ کے راستے، پھر دیکھو اس کی قدردانیاں. اس لیے وہ الودود، اور پھر دیکھیں ایسے رب کی تو کبھی بھی نافرمانی ہمیں نہیں کرنی چاہیے، ایسے رب کی تو عبادت کرنے میں ہمیں کبھی سستی نہیں کرنی چاہیے تھی، لیکن اس کے باوجود رمضان ہم سٹارٹ کرتے ہیں بڑے جوش کے ساتھ، بڑی خوشی کے ساتھ، لیکن کچھ دن بعد کیا ہوتا ہے؟ پہلے دن آپ نے بھی دیکھا ہوگا مسجدوں کا حال کیا ہوتا ہے، جیم پیکڈ ہوتی ہے، دوسرے دن ذرا کم، تیسرے دن اس سے کم، اور چوتھے دن چار پانچ صفوں کے بغیر کے علاوہ کچھ نہیں ہوتا. پھر آپ آئیں گے اس وقت جب آخری عشرہ شروع ہوگا، اس میں بھی جب ستائیسویں ہوں گی. یہ تو ہمارے شوق کے حال ہیں، اور یہ تو ہمارے جوش کے حال ہیں، جو تیسرے دن ہی ٹھنڈا ہو جاتا ہے. تو کیوں ہے سستی اتنی؟ اللہ کے راستے میں تو سستی ہونی نہیں چاہیے تھی، اللہ تعالیٰ کے راستے میں تو شوق دکھانا چاہیے تھا. اور شوق بھی کیسا ہونا چاہیے کہ گرمی کے روزے ہوں، لمبے دن ہوں، اور اللہ میں اس میں تیرے لیے روزہ رکھوں. اب آپ سوچیں گے یہ کیسی بات ہے، روزہ تو ہم تو تلاش کرتے ہیں ٹھنڈے دن آئیں تو روزہ رکھیں. لیکن آپ کو ایک واقعہ بتاؤں، صحابہ کرام جا رہے تھے سفر میں، تو سفر میں راستے میں اتنی شدید گرمی تھی کہ پسینے چھوٹ رہے تھے. دھوپ کا عالم یہ تھا کہ جس کے پاس جو چیز تھی اس نے سر پہ رکھی ہوئی تھی، اپنے ہاتھوں سے اپنے منہ کو کور کر رہے تھے. اور آپ کو پتہ ہے عرب کی گرمی کیسی ہوتی ہے؟ اگر آپ میں سے کسی نے دیکھا ہو یا حج وغیرہ پہ گئے ہوں تو آپ کو پتہ ہوگا کہ گرمیوں میں جو حج کیا ہوگا اگر آپ میں سے کسی نے، تو اللہ تعالیٰ معاف کرے، قیامت کا دن یاد آ جاتا ہے. اب ایسے میں جب اس قدر شدید گرمی ہے اور اتنا پسینہ ہے، اس میں ایک شخص ہے جس نے روزہ رکھا ہے، اور وہ کون ہے؟ نبی علیہ الصلوۃ والسلام. انہوں نے روزہ رکھا ہوا ہے، تو صحابہ کہتے ہیں یا رسول اللہ آپ نے روزہ کیوں رکھ لیا، اتنی گرمی ہے آپ نے روزہ کیوں رکھ لیا، ابھی تو رمضان بھی نہیں ہے، کیا ضرورت تھی یعنی روزہ رکھنے کی اور اپنے آپ کو مشقت میں ڈالنے کی؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا، جو یہ جواب ہے نا اتنا خوبصورت ہے کہ ہم سب کی یاد رکھنے کے لیے، آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ اکبر کہ میں اس دن کی تیاری کر رہا ہوں جو اس سے بہت زیادہ گرم ہے. کیا فرمایا؟ میں اس دن کی تیاری کر رہا ہوں جو اس سے بہت زیادہ گرم ہے. آپ صلی اللہ علیہ وسلم کو تیاری کی ضرورت تھی، اور ہمیں کتنی ضرورت ہے؟ صحابہ کو تو روزے میدان محشر کی یاد دلاتے تھے، وہ کہتے تھے وہ دن کتنا گرم ہوگا، اس دن کتنی پیاس ہوگی، اس دن کتنی بھوک ہوگی. وہ روزوں کو ایسے دیکھتے تھے. ہم نفلی روزہ رکھنے کے لیے یا روزہ قضا کرنے کے لیے، قضائی اس کی دینے کے لیے، سردیوں کے روزوں کا انتظار کرتے ہیں، وہ گرمی کے روزے شوق سے رکھتے تھے کہ تیاری ہے اس دن کی. ان کے لیے کتنی ریئل تھی نا قیامت، ان کے لیے کتنا ریئل تھا نا میدان محشر، اور ہمارے لیے کتنا دور نظر آتا ہے اور کتنا دھندلا ہے ہمارے لیے. اس سے ایک بات یاد آ گئی، جس کو بھی اس دن کی فکر لگ جائے نا، پھر اس کے لیے کوئی عبادت مشکل نہیں ہے، پھر اس کے لیے کوئی کام کرنا مشکل نہیں ہے، پھر اس کو سستی نہیں آتی، وہ چست رہتا ہے. کیونکہ اس کو کیا یاد ہے؟ وہ اپنے آپ کو ہر وقت وہاں دیکھتا ہے، وہ یہاں کے عیش آرام میں نہیں پڑا رہتا. ریلیکس کرو، اے سی لگا لو اور سو جاؤ. روزہ ہے نا، روزے کا دن بھی تو کاٹنا ہے، ٹائم پاس کرنا ہے، وہ ٹائم پاس نہیں کرتا، اس کو فکر ہے اس دن کی، اس کو فکر ہے. اللہ ہمیں یہ فکریں لگا دے، اللہ ہمیں آخرت کے غم لگا دے. تو اس وجہ سے یعنی کہ انسان اگر یہ دیکھے اور اس کو سوچے کہ یہ کتنی بڑی اللہ تعالیٰ نے ہمیں ایک نعمت دی ہے روزے کی شکل میں اور رمضان کی شکل میں، تو اس کو ایسے سمجھیں کہ جنت میں دیکھیں آپ کے ہر طرح کے مزے ہیں، ہر طرح کے مزے ہیں، مگر وہاں اللہ کی خاطر بھوکے پیاسے رہنے کا مزہ نہیں ہوگا. جنت میں ہر طرح کا لطف ہے، लेकिन रातों को सजदा करने का जो लुत्फ है ना, वो वहाँ पे नहीं होगा। जन्नत में हर किस्म के मज़े हैं, मगर वो मज़ा जब आंखों से आंसू निकलते हैं अल्लाह की याद में और अपने गुनाहों को याद करके, वो मज़ा नहीं होगा। जिसको इसमें मज़े आ जाए ना, उसको पता है कि ये लज्जत होती क्या है। जैसे इमाम इब्ने तैमिया की बात है कि वो फरमाते हैं कि दुनिया की जन्नत है और एक आखरत की जन्नत है। जो दुनिया की जन्नत में एंटर होगा वही आखरत की जन्नत में एंटर होगा। और दुनिया की जन्नत क्या है, वो फरमाते हैं दुनिया की जन्नत अल्लाह की मोहब्बत है जो दिल में बस जाए। कहते जिसने ये मोहब्बत पाली ना, वो दुनिया में ही जन्नत में एंटर हो गया। इसीलिए जब उनको कैद खाने में डाला जाने लगा था तो फरमाते थे मुझे कहीं भी डाल दो, मेरी जन्नत तो मेरे दिल में है, मुझसे ये तो तुम छीन ही नहीं सकते। तुम मुझे कैद करो, कुछ भी करो, मेरी जन्नत मेरे पास है। अल्लाह ताला हमें भी दुनिया की जन्नत में दाखला नसीब फरमाए, हमारे दिलों में उसकी ऐसी मोहब्बत पैदा हो जाए। तो ये है कि इंसान जिस वक्त इस दुनिया में अल्लाह की मोहब्बत के मज़े चखने लग जाए, तो फिर ना रोज़े मुश्किल, ना क़यामुल लैल मुश्किल, ना तहज्जुदें मुश्किल, ना अल्लाह का ज़िक्र करना मुश्किल, ना कुरान पढ़ना और सीखना मुश्किल, फिर कुछ भी मुश्किल नहीं रहता। और जब अल्लाह की मोहब्बत नहीं है और आखरत की फ़िक्र वैसी नहीं है जैसी होनी चाहिए, फ़िक्र एक हद तक तो सबको ही होगी, सब मुसलमान है ईमान रखते, उस हद तक जैसी होनी चाहिए जितना बड़ा वो दिन है, उस हद तक नहीं अगर फ़िक्र, तो यकीन करें हर काम पे हाय हाय निकलेगी। हर काम पे रोज़ा, हाय रोज़ा बड़ा मुश्किल, कुरान पढ़ना हाय ये तो बड़ा मुश्किल, क़यामुल लैल हाय फिर हमारी नींद का क्या होगा, हर एक चीज़ में हाय, फिर हाय ही होगी। हालांकि हम तो वो लोग हैं, अल्लाह ताला माफ़ करे, कि उल्टा हमें तो बहुत ज़्यादा डरना चाहिए, क्योंकि हमें ना कोई बशारतें मिली हुई हैं जन्नतों की, ना अल्लाह ताला की तरफ से कोई ऐसे परवाने मिले हुए हैं कि आप बख्शे बख्शाए हैं, ना हमें कोई खुशखबरियाँ आई हैं कोई ऐसी आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ुबान से। जिनको आई थी उनको कितनी फिक्रें थी ना। अब्दुर्रहमान बिन औफ का आपको पता है, बड़े मालदार सहाबी थे, उनको उहद में इतने जख्म आए थे, 20 से ज़ायद जख्म उनके जिस्म पर थे, और हाल ये था कि टांग में ऐसा एक जख्म आया था कि उसकी वजह से दर्द कभी जाता ही नहीं था, हमेशा लंगड़ा के चलते थे। जब आप सल्लल्लाहु अलैहि वसल्लम की वफात हो गई, दिन अच्छे आ गए इस्लाम पर, फतूहात हो गई, तो उस वक्त उनके सामने बड़ा अच्छा एक दस्तरखान बिछाया हुआ था, उस पे अच्छे अच्छे खाने चुने हुए थे। तो जब उस खाने को देखा तो गमगीन हो गए और फरमाया मुझसे बेहतर था मुसब बिन उमैर, और वो शहीद हुए और उनके कफन का ये हाल था कि सर कवर करते थे तो पैर नंगे हो जाते थे, पैर कवर करते थे तो सर नंगा हो जाता था, और मुझसे बेहतर थे हज़रत हमज़ा जिनको शहादत मिली उहद में, और उनके कान और ये और सब और आज़ा काट दिए गए थे, मुसला किया गया था, और आज हमें ये इतनी नेमतें मिल गई हैं। मुझे डर लगता है कहीं हमारी नेकियों का बदला हमें दुनिया में ही ना मिल जाए और आखरत में कुछ भी ना हो हमारे लिए। ये फरमाया रो पड़े कि ये ना हो कि दुनिया में ही बदला मिल चुका हो और वहाँ पे कहा जाए तुमने ले लिया था ना अपना बदला दुनिया में, अब तुम्हारे लिए कुछ नहीं है यहाँ। और हमारे पास लग्जरीज की इंतहा देखें, हमारे पास आसाइशों की इंतहा देखें, और फिर हम उनके अंदर कैसे गुम हैं, फिर हमारी गफलतें ख़त्म नहीं होती, फिर भी हमें ये नहीं समझ आती कि ये तो गनीमत हैं दिन जो हमें मिले हैं, इनसे हम भरपूर फ़ायदा उठा लें, हम शुक्र अदा करें, अल्लाह तेरा शुक्र है कि तूने हमें ये दिन नसीब कर दिए, फिर भी हम गुनाहों से बचने की वैसी फिक्र नहीं करते जैसी करनी चाहिए, और अगर बहुत भी करते हैं तो रमज़ान आया स्काफ निकाला अबाया निकाला, इनको भी ज़रा हवा लगवा दी हमने, बाकी टाइम तो वो अंदर ही पड़े रहेंगे। रमज़ान आया तो आज म्यूज़िक बंद कर दो क्योंकि रमज़ान है, جب کب کھلے گا؟ جب رمضان ختم ہو جائے گا. کیوں؟ آپ مسلمان صرف رمضان تک کے لیے ہیں. اللہ تعالیٰ نے تو انسان کو پیدا ہی کس لیے کیا؟ وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ. جن اور انس کو پیدا ہی کس لیے کیا؟ اپنی عبادت کے لیے. ہم مسلمان اپنے آپ کو کہتے ہیں لیکن ہم صرف رمضانی مسلمان ہیں, اور وہ بھی سب گناہ نہیں چھوڑتے. زبانوں کے گناہ ویسے ہی چل رہے ہیں, سماعت کے گناہ ویسے ہی ہیں, بصارت کے گناہ ویسے ہی ہیں. حالانکہ آپ کو پتہ ہے گناہوں کی اتنی نحوست ہے کہ یہ گناہ ہی ہیں جو انسان کے اور اللہ کے درمیان حجاب بن جاتے ہیں. یہ گناہ ہی ہیں جو جنت میں جانے سے رکاوٹ بن جائیں گے. یہ گناہ ہی ہیں جو اس دنیا میں رزق سے محرومی کا سبب بنتے ہیں, اور یہ گناہ ہی ہیں جو عبادت کی لذت ختم کر دیتے ہیں. جب بھی تو ہمیں مشکل لگتی نا, ہمیں کیوں نہیں مزہ آتا؟ جب آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ نماز میری آنکھوں کی ٹھنڈک ہے, تو ہمیں کیوں نہیں ٹھنڈک لگتی؟ ہمیں کیوں نہیں مزہ آتا؟ ہمیں تو اپنے آپ کو کھینچ کے لے جانا پڑتا ہے جا نماز پہ. اور سردیوں میں تو بس یہ ہوتا ہے پتہ نہیں کیا ہو گیا, دو دو منٹ بعد تو اذان ہو جاتی ہے, ابھی تو نماز پڑھی ہے پھر نماز کا ٹائم ہو گیا. ہمارے لیے تو ٹھنڈک نہیں ہے, کیونکہ ہمارے گناہ ہیں جو ہماری عبادت کی لذت چھین لیتے, ہمیں مزہ آتا ہی نہیں ہے. تو دیکھیں سفیان سوری نے ایک بات فرمائی تھی کہ جب میں گناہ کرتا ہوں تو میں اس گناہ کا اثر دیکھتا ہوں اپنے گدے میں, اپنی سواری میں, کہ سواری بھی بدکنے لگتی ہے, اور اپنی بیوی کے ایٹیچیوڈ میں. یعنی اس کا مطلب گناہ سبب بنتے ہیں ذلت کا بھی, عزت بھی انسان کی جاتی رہتی ہے. آج جو ہم کہتے ہیں نا ہمارے بچے ہماری عزت نہیں کرتے, ہمارے فلاں ہماری عزت نہیں کرتے, ہمارے رشتے دار عزت نہیں کرتے, دنیا میں ہماری عزت کوئی نہیں, وہ کس وجہ سے؟ کیوں ذلت ملی ہوئی ہے؟ اس لیے کہ گناہ ہے ہمارے. یہ گناہوں کی نحوست ہے جو انسان کو اس حد پہ پہنچا دیتی ہے کہ وہ کہیں پہ بھی کسی سے نہ عزت پا سکتا ہے, نہ اس کو عبادتوں کا مزہ آتا ہے, نہ اس کا اللہ سے وہ تعلق ہوتا ہے جیسا ہونا چاہیے. تفسیر طبری میں حدیث آتی ہے یہ کہ ہر روز جب سورج نکلتا ہے تو یہ آسمان اللہ تعالیٰ سے کہتا ہے کہ یا اللہ اتنے گناہ میرے نیچے ہو رہے ہیں کہ تو مجھے اجازت دے میں ان کے اوپر پھٹ پڑوں. پہاڑ اللہ تعالیٰ سے کہتے ہیں کہ یا اللہ اتنے گناہ ہو رہے ہیں یہاں پہ کہ ہمیں اجازت دے ہم ان کو پیس ڈالیں. زمین پکار اٹھتی ہے کہ یا اللہ میرے اوپر اس قدر گناہ کر رہے ہیں یہ انسان کہ مجھے اجازت دے میں پھٹ پڑوں اور ان کو نگلوں. اور اللہ تعالیٰ کیا فرماتا ہے؟ اللہ تعالیٰ فرماتا ہے اَأَنتُم خَلَقْتُمُوهُمْ, کیا تم نے ان کو پیدا کیا؟ اگر تم نے نہیں کیا تم خاموش رہو, میں اپنے بندے کی توبہ کا انتظار کرتا ہوں کہ کبھی تو یہ گناہوں سے پلٹ کر آ جائے گا, کبھی تو یہ اپنا راستہ بدل لے گا, کبھی تو یہ سوچے گا کہ بس بہت ہو گئے, کبھی تو اللہ کے لیے شوق دکھائے گا. اور اسی وجہ سے یہ مہینہ استغفار کا مہینہ ہے, لوٹنے کا مہینہ ہے, اللہ کی طرف آنے کا مہینہ ہے. ابن تیمیہ فرماتے تھے کہ مجھے کوئی چیز میں بھی کبھی مشکل ہو تو میں استغفر اللہ العظیم یہ پڑھنا شروع کر دیتا. تو ان کے اسٹوڈنٹس نے پوچھا آپ کتنی دفعہ پڑھتے ہیں؟ فرمایا ہزار دفعہ. کبھی پڑھ کے ہم نے دیکھا ہزار دفعہ کتنا ٹائم لگتا ہے اس میں؟ کبھی پڑھا استغفر اللہ العظیم؟ دس منٹ لگتے, ٹین منٹس, اور ٹین منٹس سبحان اللہ سبحان اللہ. کبھی آپ اس فون کو دیکھیں نا تو, یا کسی سے بات کر رہے ہو ایسے ہی بیکار کی ادھر ادھر کی حال احوال کی, اس کے بعد جب بند کرتے ہیں اس کے بعد ضرور دیکھا کریں کتنے منٹ بات کی میں نے. دس منٹ تو اس میں ہی ہو جاتے ہیں اور کوئی خاص بات نہیں, اور دس منٹ تو ایسے ہی ذرا سا واٹس ایپ اور ان پہ گھومنے میں ہی ہو جاتے ہیں. دس کیا, بہت سے دس منٹ. اور دس منٹ صرف استغفار کرنے, ہزار دفعہ استغفار کرنے میں لگتے ہیں, لیکن دیکھو ہمیں اس کی پریشانی نہیں, اس کی ویسی فکر نہیں. اور یہ مہینہ کس چیز کا ہے یہ بھی آپ کو یاد دلا دوں کہ یہ فتوحات کا مہینہ ہے. وہ پتہ ہے اس میں کتنی فتوحات حاصل ہوئی مسلمانوں کو, اور اس کا پھر کیا ریلیشن ہے گناہ کے ساتھ, یہ بھی میں آپ کو بتاتی ہوں. ابھی فتوحات کا مہینہ ایسا ہے کہ بدر ہوئی رمضان 17th رمضان کو, مکہ فتح ہوا رمضان میں. پھر اس کے بعد ایک صحابی ہیں, انہوں نے جب فارس کے اوپر حملہ ہوا تھا, فارس کو فتح کیا تھا, تو وہ بھی رمضان تھا. فارس بڑی سپر پاور تھی اس وقت کی. اس کے علاوہ طارق بن زیاد نے اسپین میں جب حملہ کیا تھا تو اسپین جو اندلس فتح ہوا تھا وہ بھی رمضان ہی تھا. پھر چنگیز خان کا پوتا جو ہلاکو خان, اس نے دیکھے مسلمانوں کا کتنا خون ان لوگوں نے بہایا تھا, کتنا خون بہایا تھا, کتنا ظلم کیا تھا. اس کو جب مملوک نے فتح کیا تھا ان لوگوں کے ساتھ جنگ میں, انہوں نے فتح پائی تھی, تو وہ بھی رمضان تھا. اور کروسیڈرز کو جب صلاح الدین ایوبی, اللہ تعالیٰ ان کے اوپر اپنی رحمتیں کرے, آپ کو پتا ہے کروسیڈرز نے کتنا مسلمانوں کا خون بہایا تھا, یہ اسی بیت المقدس میں یہیں پہ اتنا خون بہا تھا کہ ان کی اپنی یہ بات ہے, ان کے اپنے لوگوں کی یہ بات ہے کہ ایسا خون بہ رہا تھا گلیوں میں کہ گھوڑوں کے جو یہ اینکلز تھے نا وہ بھی خون میں نہا گئے تھے, اتنا خون تھا. اور اس سے اندازہ لگا دیں, کوئی مرد کوئی عورت کوئی بچہ نہیں انہوں نے چھوڑا تھا. کہ ہم سوچتے ہیں نا آج ہی ظلم ہو رہا ہے, ہسٹری میں بڑے بڑے ظلم گزرے ہیں, حتیٰ کہ ایک سال تک جو بھی وہاں سے گزرتا تھا وہ اپنی ناک بند کر کے گزرتا تھا, اس قدر بدبو تھی, اتنی لاشیں تھیں. اس سے آپ اندازہ کریں کہ انہوں نے کم ظلم نہیں کیا تھا. اس کے بعد جب صلاح الدین ایوبی نے سالوں بعد جب یہ جگہ فتح کی تو یہ کتنی بڑی بات ہوگی, وہ بھی رمضان تھا. اور سب سے بڑی بات یہ کہ محمد بن قاسم نے جب سندھ میں آ کے یہاں پہ فتح کیا تھا, راجہ داہر کو شکست دی تھی, وہ بھی رمضان تھا جس سے دروازے کھلے اسلام کے اس خطے میں جس سے ہم سب کا تعلق ہے. تو یہ سب یہ مہینہ ایسے ہی دیکھیں, یہ کوئی اتفاق تو نہیں ہے نا, یہ سب جو رمضان میں ہوا اس سے پتہ چلتا ہے یہ کس چیز کا مہینہ, فتوحات کا. جب اللہ تعالیٰ نے اتنی فتوحات دی اس مہینے میں تو کیا ہم نہیں فتح پا سکتے اپنے نفس پر کہ یہ گناہوں سے باز آ جائے؟ ہم اپنے گناہوں پہ کیا فتح نہیں پا سکتے؟ جب اللہ تعالیٰ نے اتنے اتنے بڑے لشکروں اور اتنے اتنے بڑے ظالموں کو شکست دے دی, اللہ کی مدد سے ہوئی تھی نا شکست دے دی اس مہینے میں, تو اس مہینے میں اللہ تعالیٰ ہمیں بھی وہ طاقت دے سکتا ہے کہ جس سے ہم اپنے گناہوں کو شکست دے دیں اور یہ ارادہ کر لیں کہ ہم نے اب گناہوں سے باز آنا ہے, ہم نے اپنی زندگی بدلنی ہے. رمضان میں ایسے انٹر نہ ہو کہ جیسے انٹر ہوئے ویسے ہی نکل آئے. رمضانی مسلمان جو میں آپ کو کہہ رہا ہوں بھائی, انٹر ہوئے بڑے نیک بن گئے, نکلے سب کچھ اتار کے پھینک دیے. ایسے ہی دیکھیں آپ کو میں ایک مثال دیتی ہوں کہ مطلب ظاہر ہے آپ جو رمضان کے علاوہ دن ہیں یا اپنی زندگی ہے ایگزیکٹ ویسی نہیں کر سکتے جیسے رمضان ہے, لیکن مثلا آپ اس وقت آپ 10th سیڑھی پہ کھڑے ہیں, لیٹ سے ظاہر ہے کچھ نہ کچھ نماز روزہ سب کرتے ہیں تو آپ 10th سیڑھی پہ کھڑے ہیں, رمضان میں آپ کس پہ پہنچ گئے, 100 پہ پہنچ گئے, ٹھیک ہے 100 اسٹیپ پہ اگر پہنچ گئے, اب رمضان کے بعد اگر نیچے آنا ہے تو کہیں تو رکو, کوئی 50 پہ رک جاؤ 60 پہ رک جاؤ, یہ تو نہیں کہ دوبارہ 10 پہ آ جاؤ, نہیں آپ نیچے آئیں گے. ظاہر ہے اس طرح سے نہیں ہو سکتا, ایوری ڈے روزہ نہیں ہو سکتا, ایوری ڈے تراویح کے برابر نہیں نماز ہو سکتی. آپ 100 سے نیچے آئے 50 پہ, یہ بات کو سمجھیں, 50 پہ آئے نا جب آپ, تو اگلا رمضان کہاں سے اسٹارٹ کریں گے, اس 50 سے, ٹھیک ہے. پھر آپ کیا کریں گے, پھر آپ اوپر گئے تو آپ کس پہ گئے, 150 پہ چلے گئے, آپ پھر جب نیچے آئے تو کس پہ رکے, 100 پہ رک گئے, ٹھیک ہے. ہر رمضان میں کیا ہوگا, آپ بڑھ رہے ہیں آگے, بڑھ رہے ہیں آگے, اور ان شاء اللہ تعالیٰ جب تک موت آئے گی تو وہ رمضان کیا ہوگا, بیسٹ رمضان ہوگا آپ کی زندگی کا. لیکن اس کے لیے ضروری کیا ہے کہ ہم ایسے نہ کیا کریں جیسے غبارے سے ہوا نکل گئی, ابھی اتنا پھولا ہوا تو ابھی ایک منٹ میں اتنا سا پڑا ہوا, ایسے نہ بنا کریں. رمضان میں اتنے بن گئے کہ بس ایکسٹرا ہی, اور اس کے بعد کبھی یہ پتہ ہی نہیں چلتا کہ یہ وہ مسلمان ہے بھی کہ نہیں ہے, اس حالت کو پہنچ گئے یا جیسے پہلے تھے اسی پہ پہنچ گئے, نہیں. ہر رمضان ہماری زندگی میں امپروومنٹ لانی چاہیے ہمیں, ہر رمضان ہمیں آگے بڑھنا چاہیے. ایسے ہی دیکھیں آپ لوگوں میں سے سب لوگوں نے کبھی نہ کبھی زندگی میں ڈائٹنگ ضرور کی ہوگی, بہت پاپولر چیز ہے. تو آپ کو پتہ ہے کہ جو آپ ڈائٹ کرتے ہیں सबको अंदाज़ा होगा ना, इसलिए हंस भी रहे हैं, खुश हो रहे हैं। अच्छा देखिए, एक महीना अगर आप डाइट करते हैं, आपने बड़ी विगरस डाइट की, बड़ा वेट लूज़ किया, उसके बाद आपने कहा एक महीने की डाइटिंग हो गई, उसके बाद अगर आप अपने आप को खुला छोड़ दें, पहले वाले पैटर्न पे चले जाएं, तो क्या होता है? फिर दोबारा वापस उसी पे आ जाते हैं, फिर दोबारा उसी पे आ जाते हैं। तो अब आप क्या करते हैं, आप कहते हैं अब मुझे मेंटेन करना है, ऐसे कहते हैं ना। ठीक है, उतनी डाइट आप नहीं भी कर रहे थे, लेकिन कुछ एहतियात तो करते हैं, आप मेंटेन करते हैं। इसी तरह रमज़ान है, आप रमज़ान में करेंगे बहुत, उसके बाद कुछ ना कुछ तो मेंटेन करो ना, ऐसे तो नहीं वापस उसी पे चले जाओ जैसे रमज़ान से पहले थे, फिर वो फ़ायदा नहीं हासिल होगा। अल्लाह ताला तो चाहता है कि रमज़ान क्या, कि रमज़ान में तुम्हारी ज़िंदगियाँ बदल जाए, रमज़ान में तुम ऐसे हो जाओ कि तुम्हारी थिंकिंग बदल जाए। अब पता है देखिए, सोच भी बदलने का महीना है ये, जैसे मैंने पता है शुक्र गुजारी की सोच लाने का महीना है। मैं ये स्टैटिस्टिक देख रही थी, मैंने इसको आप लोगों के लिए निकाला है कि मतलब मैं भी खुद, मेरे लिए भी एक नई बात थी ये कि क्या दुनिया का हाल है इस वक्त, यानी हम जो हमारी नाशुक्रियाँ और जो हमारी सोचें हैं और जो हम इतने वेस्टफुल हैं चीज़ों के, तो मेरे लिए हैरत की बात थी कि हर साल 3.1 मिलियन बच्चे भूख से मरते हैं हर साल, और हर दिन, इट्स अमेजिंग, हर दिन 16,000 बच्चे मरते हैं भूख से। और उसको सेकंड्स में कर लें, एवरी 5 सेकंड एक बच्चा मर जाता है भूख से, और हम कितनी देर से यहाँ पे बात कर रहे हैं, कितने बच्चे मर चुके होंगे भूख से, और आप इसको चेक कर लीजिएगा बेशक जाके गूगल पे। इसके बाद तो मुझे डर लग रहा था खाना खाने से भी, कि जब हम इतना खा लेते हैं, इतना खा लेते हैं कि हम कहते हैं हाय अब सांस भी नहीं आ रही, इतना मैंने खा लिया, उस वक़्त ज़रूर सोचिएगा इन बच्चों के बारे में। और जब हम फूड वेस्ट करते हैं इस महीने में, तब ज़रूर सोचिएगा इन बच्चों के बारे में। और जब हम ज़रूरत से ज़्यादा पका लेते हैं इफ्तारियों में, इतना बना लेते हैं जितना हम आम दिनों में भी नहीं बनाते, और जितना कोई खा भी नहीं सकता, वो फिर अगले दिन फ्रिज में, फिर अगले दिन फ्रिज में, और 3-4 दिनों के बाद गार्बेज में, तब भी इन बच्चों का सोचिएगा कि कोई ऐसे बच्चे भी हैं जो आज भूख से मर गए होंगे, और मैं इस खाने का कैसे हिसाब दूँ। तब शुक्रगुजारी और ज़्यादा आएगी। तो ये शुक्रगुजारी का महीना है, ये इंसान को ये बताता है ये महीना कि देखो तुम इतने 2-4 लुकमों पे भी ज़िंदा रह सकते हो, सुबह को खाया सहरी की, शाम को इफ्तारी की, इतने पे भी ज़िंदा रह सकते हो। ये जो सारा दिन हमारा मशगला खाने पीने का होता है, इसकी ज़रूरत नहीं है, यू कैन सर्वाइव लाइक दिस। देखा 30 दिन हम सर्वाइव करते हैं ना, कोई बरता नहीं रोज़े से, तुम जी सकते हो ऐसे भी, लेकिन क्यों फिर हमने अपनी ज़िंदगी खाना पीना ही बनाई हुई है। तो इसलिए ये सोच के बदलने का महीना है, ये शुक्रगुजारी करने का महीना है, और जितनी भी मुशक्क़त करोगे इस महीने के अंदर, यकीन करें ये मुशक्क़त ज़रा भी याद नहीं रहेगी हमें, ज़रा भी याद नहीं रहेगी। क्योंकि जब क़यामत में जाएंगे वहाँ पे और इसके रिवॉर्ड्स देखेंगे और इस दुनिया को याद करेंगे, तो ये दुनिया, मैंने क्या बताया आपको, कैसे लगेगी? कुरान में क्या है, एक दिन का कुछ हिस्सा, एक दिन के कुछ हिस्से की मेहनत, वो भी पूरी ज़िंदगी की नहीं है, उसके अंदर भी एक एक रमज़ान हर साल में आया, तो चंद सेकंड की हो गई, चंद मिनट की मेहनत हो गई, ये तो कुछ भी नहीं है। तब इंसान शुक्र अदा करेगा कि शुक्र है मैंने अपना वक्त वेस्ट नहीं किया था, शुक्र है मैंने उस वक्त में कुछ कर लिया था। और जिसने नहीं किया होगा वो कहेगा हाय काश मैं इतनी छोटा सा टाइम था उसके लिए भी ना कुछ कर सका। तो इसमें अपना वक्त ज़ाया ना करें, एक एक मिनट को कीमती जाने, 2-4 मिनट भी आपको मिल गए जल्दी अपना कुरान खोल लें, 4-5 मिनट भी इधर उधर मिल गए जल्दी से कुछ जिक्र कर लें, और कोशिश करें ओवरलैप करें। ओवरलैप कैसे, देखें जब आप रोज़े में होते हैं ना, तो थ्रू आउट आपका जो टाइम होता है वो इबादत में ही है। जिस वक्त लोग कहते हैं ना हाय रोज़े बड़े लंबे, इस दफ़ा तो 16-16 घंटे का रोज़ा है, तो मुझे हमेशा ये ख्याल आता है अल्लाह अकबर, तो उतना ही लंबा इबादत का पीरियड भी तो हो गया, हम 16 घंटे कहाँ इबादत कर सकते हैं। लेकिन जब हम रोज़े में हैं तो हम कॉन्स्टेंट इबादत में हैं, अल्हम्दुलिल्लाह कि हमने 16 घंटे इबादत कर ली,
जो कोई लोग यूरोप में होते हैं वो कहते हैं हाँ ये आप लोग तो अच्छे हैं, आपके तो ज़रा छोटे रोज़े, हमारे इतने लंबे, ये नहीं सोचते कि हमारा तो अजर बढ़ गया, हमारी तो इबादत का टाइम बढ़ गया। तो ये देखें कि जो लंबा रोज़ा है इसकी में इबादत आपकी थ्रू आउट काउंट हो रही है। अब क्या करेंगे आप, इसके अंदर एक और इजाफा कर लें। एक और इजाफा क्या किया कि आपने उसके अंदर और कोई नेकी का काम किया, मसलन है कि आप कुरान पढ़ रहे हैं जितना कि आपको हिफ्ज़ है, या आप अल्लाह का जिक्र कर रहे हैं, तो ये ओवरलैप हो गई, एक पहले थी इबादत उसके ऊपर आपने एक और शामिल कर ली, तो वो रोज़ा अजर में बढ़ जाता है जिसमें अल्लाह का जिक्र हो। रोज़े का वैसे ही अजर है लेकिन जिसमें अल्लाह का जिक्र आया उसका अजर बढ़ गया। फिर आप इसको और अजर में बढ़ा सकते हैं। अब आप अपने घर वालों के लिए इफ्तारी बना रहे हैं, ये कोई मुसीबत नहीं है, इसको भी ये सोच के बनाएं कि इसका भी अजर मिल रहा है कि मैं इफ्तार कराऊंगी इतने लोगों को। तो ये एक के ऊपर दूसरे के ऊपर एक तीसरे टॉप, एक और लेयर आ गई इबादत की, एक और नेकी की लेयर आ गई। यानी आप इफ्तारी भी बना रही हैं, आप अल्लाह का जिक्र भी कर रही हैं, आप रोज़े से भी हैं। तो कोशिश करें कि ज़्यादा से ज़्यादा नेकियों को एक ही टाइम पर जमा करें, क्योंकि रमज़ान का महीना ऐसा है, आता है और फुर से चला जाता है, पता भी नहीं चलता और गुजर जाता है। पहले शुरू का एक हफ्ता गुजरा तो उसके बाद बस ऊपर तले, और समझ भी नहीं आई तो आखिरी अशरा भी शुरू हो गया, आखिरी अशरा आया नहीं और ख़त्म। तो इसलिए इसकी कदर जानी है, इसकी ना कदरी ना कीजिए, इसमें टाइम पास करने वाली बात नहीं है, बल्कि टाइम को कीमती जानते हुए हर हर लम्हे से फ़ायदा उठाइए। और ये महीना ऐसा है जिसमें इंसान की दुआएँ कबूल होती हैं। आपको पता है दुआ जो इफ्तार के वक्त की जाए वो तो बहुत ही कबूल है, वैसे भी आप रोज़े में ज़रूर दुआएं मांगते रहें, अपनी ज़ुबान में मांगे, मसनून दुआएं मांगे, कुरानी दुआएं मांगे। अब हमारा एक प्रॉब्लम होता है, हम कहते हैं क्या करें, दुआ मांगनी नहीं आती, कोई और करा दे तो बस फिर हम आमीन कहते रहें। पता है क्यों नहीं मांगनी आती, जानते हैं आप क्यों नहीं मांगनी आती? मैं आपको इसका रीज़न बताती हूँ कि किसी औरत का बच्चा अगर आईसीयू में हो और उसकी जान को ख़तरा हो गया, उस माँ की दुआ देखी आपने कैसी होती, वो कैसे दुआ मांगती है, वो बात भी उठाती है, रोती भी है, गिड़गिड़ाती भी है, फरियादें भी करती है। वो ये नहीं कहती मुझे तो दुआ मांगनी नहीं आती, कोई और ही मांग दे। क्या चीज़ है जिसने उसको अब दुआ मांगना सिखा दिया? वो फिकर, वो तड़प, वो परेशानी है जिसने उसको दुआ मांगना सिखा दिया ना। जिस दिन हमें भी ये फिकर लग गई कि मुझे अल्लाह के सामने खड़े होना है और मेरे पास कुछ नहीं है, उस दिन दुआ मांगनी आ जानी है। और जिस दिन मुझे ये फिकर लग गई कि जहन्नुम की आग जल रही है और मुझे इससे बचना है, उस दिन मुझे बहुत अच्छी तरह दुआ मांगनी आ जाएगी। और जिस दिन मुझे ये फिक्र हो गई कि हिसाब किताब का दिन है और मेरे अमालनामे में तो अभी मैंने कुछ भी नहीं किया, मैं क्या हिसाब दूंगी, उस दिन बहुत अच्छी तरह आ जाएगा दुआ मांगना। तो ये इसलिए नहीं आता क्योंकि अभी वैसी तड़प लगी नहीं है। वो तड़प लगाएं, वो फिक्र लगाएं अपने आप को, तब देखना कितनी अच्छी दुआएं आपको मांगनी आ जाएंगी। फिर देखिएगा कि कैसे, कोई सिखाएगा नहीं, खुद आप मांगेंगे, खुद आप अल्लाह से कहेंगे। अब्दुल्ला बिन मुबारक जो थे बड़े मुहद्दिस थे, बहुत बड़े इंसान थे, तो जब उनकी मौत का वक्त आया तो अपना गाल अपनी ये ज़मीन पे रख के रगड़ने लगे और फरमाने लगे, अल्लाहु अकबर। फरमाते हैं ऐ रब इस शख्स के बुढ़ापे पर रहम फरमा। ये नहीं फरमाया ऐ रब मैंने तो बड़ी हदीसें रिवायत की, मैंने तो बड़े कारनामे किए, मैंने तो बड़ी नेकियां की, ऐ अल्लाह मेरे बुढ़ापे पर रहम फरमा। यानी इंसान जब इस्लाम के अंदर जितना आगे आगे बढ़ता जाता है, जितनी उसकी उम्र बढ़ती जाती है, ये तो उसके लिए सआदत है। और फिर उसी से अल्लाह ताला से मांगे कि अल्लाह मैंने इतने साल इस्लाम में गुजारे हैं, मेरी इतनी उम्र हो गई, अल्लाह अल्लाह ताला तू मेरे बुढ़ापे पे रहम फरमा। ऐसे दुआएं मांगे, ऐसे दुआएं मांगे कि अल्लाह ताला को ये दिखाएं कि मेरे अंदर कितनी तड़प है। ये नहीं कि बस मैंने किताब खोली, अच्छा मैंने किताब शुरू से शुरू की और आखिर में बस आखिर तक आके दम लिया, ये नहीं है दुआएं। आपकी तड़प कहाँ है, आपकी फिक्र कहाँ है उसके अंदर, आपके रोने कहाँ हैं। अल्लाह ताला तो फरमाता है जब मेरा बंदा मेरे आगे हाथ उठाता है मुझे हया आती है, मैं कैसे इसको खाली हाथ लौटाऊं। हमारे दर पे कोई आ जाए फकीर, अगर कोई बहुत मालदार होते हैं तो वो कहते हैं मुझे खाली हाथ नहीं लौटाना, चलो कुछ ना कुछ दे दो। ये तो इंसानों का हाल है, तो अल्लाह के दर से कोई खाली हाथ जाए अल्लाह को हया आती है, कहता नहीं मैं नहीं खाली हाथ नहीं भेजूंगा इसको। ये इंसान कमी करता है कि हाथ नहीं उठाता, इंसान कमी करता है कि दुआ नहीं वैसे करता जैसे उसको मांगनी चाहिए। अल्लाह नहीं खाली लौटाता कभी, और अल्लाह हर एक की सुनता है। इस यकीन के साथ मांगिए, और सिर्फ वो बंदा जो जल्दी करता है उसकी दुआ नहीं सुनी जाती। जल्दी का मतलब क्या, उजलत का मतलब क्या, कि यानी एक दिन कह दे मेरी तो दुआएं सुनी नहीं जाती लिहाजा अब मैंने नहीं दुआ मांगी। तुमने जल्दी कर दी, तुमने जल्दी की और दुआ मांगनी छोड़ दी। मांगते जाओ, क्योंकि वहीं से मिलना है, कहीं और से नहीं मिलना। और आखिर में एक बात कहूंगी, अगर सारी जितनी बातें नोट कर ली जाए ना रमजान की, रोजा, कुरान, सदका, दुआएं, इस्तग़फ़ार, ये सब चीजें हैं, ठीक है, ये आपने बहुत दफा सुनी भी होंगी। आज मैं आपको एक बात बताती हूँ, इन सारी चीज़ों को जमा कर लिया जाए और फिर अगर ये डिफ़ाइन करना चाहें कि रमज़ान क्या है, रमज़ान में ये सब चीज़ें आती हैं ना, फिर डिफ़ाइन करना चाहें कि रमज़ान क्या है, तो तीन अल्फाज में मैं ये कहूँगी रमज़ान क्या है, फ़फ़िरू इलल्लाह, अल्लाह की तरफ फरार, अल्लाह की तरफ दौड़ना, सब कुछ पीछे छोड़ के, अपने गुनाह छोड़ के, लोगों को छोड़ के, बातों को छोड़ के, मशगूलियात को छोड़ के, अपने मसरूफियात को छोड़ के, सब को छोड़ के, और सबसे बड़ी बात अपने नफ्स के वसवसों और शैतानी चीज़ों और गुनाहों सब को छोड़ के अल्लाह की तरफ दौड़ लगाना, ये है रमज़ान। रमज़ान क्या है बताइए, सब बताइए, फ़फ़िरू इलल्लाह, कैसे डिफाइन करेंगे, फ़फ़िरू इलल्लाह, दौड़ो अल्लाह की तरफ, ये दौड़ लगानी है। और इसलिए कि अल्लाह ताला चाहता है कि मेरे बंदे का ताल्लुक मेरे साथ कैसा हो जाए, जैसे बच्चे का ताल्लुक माँ के साथ होता है। बड़े बच्चों की नहीं बात कर रही हूँ, उनको तो पता ही नहीं होता कि माँ कहाँ है, जो छोटे बच्चे हैं। छोटे बच्चों को आपने देखा, इनकी एक बात नोट करें, ये इतना छोटा सा बच्चा जो है यहाँ पे, इसको कोई खुशी होगी, कोई इसको लॉलीपॉप दे दे तो हंसता हुआ ना माँ की तरफ जाएगा, उसको दिखाएगा। अरे इसको कोई मारेगा ना तो फिर भी रोता हुआ माँ की तरफ जाएगा। अरे कोई भी बात होगी माँ से करेगा, उसका सब कुछ माँ ही है, उसने हर चीज़ के लिए माँ की तरफ ही जाना है। अल्लाह ताला चाहता है तुम ऐसे हो जाओ, तुम अपने दुखों में भी अल्लाह की तरफ दौड़ते हुए आ जाओ, तुम अपनी खुशियों में भी अल्लाह की तरफ दौड़ते हुए आ जाओ, तुमने कोई बात करनी है ना तब भी अल्लाह की तरफ दौड़ते हुए आ जाओ। अल्लाह ये ताल्लुक देखना चाहता है कि बंदे मेरे साथ ऐसा ताल्लुक करें। बंदों को बहुत चीज़ें मसरूफ कर देती हैं, बहुत चीज़ें अपने अंदर गुम कर देती हैं। अल्लाह ताला कहता है कि आ जाओ, अब तो आ जाओ, फ़फ़िरू इलल्लाह, आ जाओ अल्लाह की तरफ, अपनी ज़िंदगियां बदल दो, ऐसे बन जाओ। ये ज़िंदगियां बदलने का महीना है ना, क्योंकि इसमें देखिए वो नुस्खा उतरा जो ज़िंदगियां बदलने का नुस्खा था, वो कौन सा नुस्खा है, कुरान। अल्लाह ताला ने क्या फरमाया, लौ अनज़लना हाज़ल कुरान अला जबलिन रआईतहु ख़ाशिया मुतसद्दिया मिन ख़शियतिल्लाह, अगर ये कुरान में पहाड़ पे उतार देता ना तो वो भी अल्लाह के खौफ से रेजा रेजा हो जाता। ये तो इस तरह का महीना है जिसमें ये कुरान उतरा है, इतना तुम पढ़ पढ़ के कुरान इस महीने में फिर भी नहीं बदलते, ये तो पहाड़ों को चिकना चूर कर दे, तुम्हारे दिलों को नहीं करता, तुम्हारे दिल पहाड़ों से भी ज़्यादा सख्त हो गए। एक कितने कुरान ख़त्म करते हैं, एक हो गया मेरा, दो हो गए कुरान मेरे, मैं कुरान बहुत पढ़ रही हूँ फिर भी कोई असर नहीं। तो ये वो महीना है जिसमें ज़िंदगियों को बदलो, ये वो महीना है जो कि टर्निंग पॉइंट होना चाहिए, जैसे इंसानियत का टर्निंग पॉइंट हो गया। देखिए कहाँ लो, उसको हम कहते हैं दौरे जाहलियत, इस्लाम से पहले के टाइम को क्या कहते हैं, दौरे जाहलियत।
اسلام آیا، یہ قرآن اترا اسلام کا پیغام لے کر، تو اب ہم یہ کہتے ہیں کہ نہیں، تب انسانیت دور جاہلیت سے نکلی ہے، لیکن ہم میرے تو ابھی بھی دور جاہلیت ہی چل رہے ہیں جب تک یہ قرآن ہماری زندگیاں نہیں بدل دیتا۔ تو یہ زندگیاں بدلنے کا مہینہ ہے، خدا کے لیے اس کو ایسے دیکھو کہ میں نے بدلنا ہے اس رمضان میں۔ کب تک ایسا ہوتا رہے گا کہ رمضان آتا رہے گا جاتا رہے گا، آتا رہے گا جاتا رہے گا، اور ہم ہر دفعہ یہ سوچتے ہیں اسی طرح آتا رہنا اور جاتا رہنا، مگر کبھی ایسا بھی رمضان آئے گا کہ اس کے بعد نہیں کبھی آئے گا، اس کے بعد کبھی نہیں آئے گا۔ ہمیں نہیں پتا ہوگا کہ ہمارا آخری رمضان ہے، لیکن اس کے بعد آنا نہیں ہے، اس کے بعد نہیں دیکھ سکو گے اس مہینے کو۔ اس سے پہلے اپنی زندگیاں بدلنی ہیں، اس سے پہلے اپنے آپ کو تیار کرنا ہے اللہ کی ملاقات کے لیے۔ ہم صحابہ کرام تو ایک دوسرے کا درجہ کیسے پہچانتے تھے کہ اس نے اتنے رمضان دیکھے ہوئے، اس نے اتنے رمضان دیکھے ہوئے، ہم نے کتنے رمضان دیکھے۔ سوچے جو بلوغت کے بعد ہمارے رمضان، ہم یعنی ہمارے پر روزے فرض ہوئے، اس وقت سے اب تک ہم نے کتنے رمضان دیکھ لیے، ہر ایک کے ڈفرینٹ ہوں گے، کسی کے 35 ہوں گے، کسی کے 40 ہوں گے، کسی کے 50 ہوں گے، لیکن ان میں اور ایک شعوری طور پہ رمضان گزارنے میں فرق ہے۔ جو اس وقت ہم نے 15-16 سال کی عمر میں رمضان گزارے اور روزے رکھے، اس میں اور جو شعوری رمضان ہے اس میں آپ دیکھیں کتنا فرق ہے۔ پھر آپ سوچیں کہ جو میرے شعوری رمضان گزرے اس کی میری عمر کتنی ہے، میری رمضانی عمر کتنی ہے۔ اگر میں مثال کے طور پہ، اگر میں آج 60 سال کی ہوں اور میں نے 15 سال کی عمر میں روزے رکھنے شروع کیے تھے، لیکن اس وقت مجھے کوئی شعور نہیں تھا، مجھے کوئی پتہ نہیں تھا روزہ کیا ہے، کیا چیز ہے، یہ کچھ نہیں پتہ تھا، مجھے تو پچھلے 5-7 سال میں پتہ چلا۔ تو میری رمضانی عمر تو 5-7 سال ہی ہے نا، میرے درجے تو اس مطابق ہی ہیں۔ تو اب تو تیز دوڑنے کا وقت ہے کہ جب اب شعور آیا ہے، اب جب پتہ چلا ہے، تو اب میں ٹائم ویسٹ نہ کروں، یا ابھی بھی کیا ویسے ہی چلتا رہے گا جیسے پہلے چلتا تھا۔ تو اب رمضان کو شعور کے ساتھ گزارنا ہے، اب رمضان کو غنیمت جاننا ہے، اب رمضان کو زندگی بدلنے کا مہینہ بنانا ہے۔ اللہ تعالیٰ ہم سب سے قبول فرمائے آنے والا رمضان۔ سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک۔ سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم۔ اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید۔ اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید۔ ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار۔ اللهم انك عفو كريم تحب العفو فاعف عنا۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين۔ يا حي يا قيوم برحمتك نستغيث، يا حي يا قيوم برحمتك نستغيث۔ یا اللہ ہم سب کے گناہوں کو معاف فرما دے، یا اللہ ہم سب کے صغیرہ گناہ معاف فرما دے۔ اللہ تیرے حقوق میں کمی کی ہے یا تیرے بندوں کے حقوق میں کمی کی ہے، اللہ تعالیٰ تو ہم سب کو معاف فرما دے۔ اللہ جن بندوں کے حقوق میں ہم کمی کر چکے اور اس کا ازالہ نہیں کر سکے، اللہ تعالیٰ تو ان کو اپنے ہاں سے بہترین اجر عطا فرما، ان کے درجوں کو بلند فرما، یا اللہ ان کی مغفرت فرما۔ یا اللہ تعالیٰ تو ہمیں بھی معاف فرما دے، اللہ ہمیں بھی معاف فرما دے۔ یا اللہ ہمیں نہ اس دنیا میں کوئی سزا دینا نہ آخرت میں، اللہ ہمیں دنیا اور آخرت کی سزاؤں سے محفوظ رکھنا۔ یا اللہ ہم تیری سزاؤں کو سہنے کے قابل نہیں ہیں، اللہ تعالیٰ تو اپنی سزاؤں سے ہم سب کو محفوظ رکھنا۔ یا اللہ تعالیٰ ہم دنیا کی ہم گرمی نہیں سہ سکتے، ہم دنیا کی مصیبتیں نہیں سہ پاتے، دنیا کی بیماریاں ہمارے لیے کاٹنی مشکل ہو جاتی ہیں، اللہ غم کے دن ہمارے لیے پہاڑوں کے برابر ہو جاتے ہیں، تو ہم آخرت کے غم کیسے سہ سکتے ہیں؟ یا اللہ تو ہمیں محفوظ رکھنا، یا اللہ تو ہمیں محفوظ رکھنا، یا اللہ ہماری نسلوں کو محفوظ رکھنا، ہمارے آبا و اجداد کو محفوظ رکھنا ہر قسم کے عذاب سے۔ یا اللہ تو ہمیں اپنی رحمتوں کے سائے میں لے لے۔ اللہ تعالیٰ ہم اس قابل تو نہیں ہیں، اللہ ہمارے گناہ بہت زیادہ ہیں، لیکن ہمیں تیری رحمت سے امید لگی ہوئی ہے کہ اللہ تیری رحمت بڑی وسیع ہے، اللہ تم ہمیں اپنی رحمت کے سائے میں لے لے، اللہ تم ہمیں معاف فرما دے۔
جاتے ہیں، اللہ ہمیں معاف فرما دے، ہم سے درگزر فرما دے، آنے والا رمضان ہماری زندگی کا بہترین رمضان بنا دینا، یا اللہ آنے والے رمضان میں ہماری مغفرت فرما دینا، ہمیں جہنم سے آزادی کا پروانہ عطا فرما دینا، یا اللہ ہمیں ان لوگوں میں شامل فرمانا جو باب الریان سے داخل ہو، یا اللہ تعالیٰ ہمیں ان لوگوں میں شامل فرما دینا جو تیرے عرش کے سائے میں ہو، یا اللہ ہمیں ان لوگوں میں شامل فرما دینا جو جہنم سے بچ کے جنت میں داخل ہو جائیں، یا اللہ تو ہم سب کو معاف کر دے، اللہ ہم سب کو معاف کر دے، اللہ حق نہیں ادا ہو پاتا تیری عبادت کا، اللہ تعالیٰ تیری عبادت کا حق نہیں ادا کر پاتے، کوئی نماز ایسی نہیں جو خیالوں سے خالی ہو، یا اللہ تعالیٰ کوئی روزہ ایسا نہیں جو تیری شان کے لائق ہو، یا اللہ کوئی عبادت ایسی نہیں ہے جو ڈھنگ کی ہو، اللہ ہم تیرے آگے کیا پیش کریں گے، یا اللہ تعالیٰ ہمارے پاس کچھ بھی نہیں ہے، ہم تہی دامن ہے، خالی دامن ہے، لیکن اللہ جو ہارا ہوا ہو، جو فقیر ہو، اللہ تعالیٰ جو ایسا فقیر ہو جس کے پاس کچھ بھی نہیں ہے، تو اس کے ساتھ کیسا معاملہ کرے گا، یا اللہ ہم تو اپنے در پہ آنے والے فقیر کو خالی نہیں بھیجتے، یا اللہ تو ہمیں خالی ہاتھ نہ لوٹانا، اللہ ہمیں خالی ہاتھ نہ لوٹانا، جتنے ہاتھ اٹھے ہوئے یا اللہ سب کی جھولیوں کو بھر بھر کے بھیجنا، اللہ سب کی جھولیوں کو بھر بھر کے بھیجنا، اللہ سب کو اپنی شان کے مطابق عطا فرمانا، یا اللہ ہمیں شیطان کے شر سے محفوظ رکھ، یا اللہ ہمیں ہمارے نفس کے فتنوں سے محفوظ رکھ، یا اللہ ہمارے گھروں کو ہر طرح کی آفتوں سے محفوظ رکھ، ہر طرح کے فتنوں سے محفوظ رکھ، یا اللہ مصیبتوں سے آزمائشوں سے ہم سب کے گھروں کو محفوظ رکھ، یا اللہ ہماری اولادوں کو اپنی حفاظت میں لے لے، اللہ ہماری اولادوں کو اپنی حفاظت میں لے لے، یا اللہ تعالیٰ ہماری اولادوں کی دین کی حفاظت فرما، ایمان کی حفاظت فرما، یا اللہ ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دے، ہمارے لیے صدقہ جاریہ بنا دے، یا اللہ تعالیٰ ہماری اولادوں کو نیک اور صالح بنا دے، یا اللہ ہماری اولادوں سے اپنے دین کی بہترین خدمت لے لے، ہماری نسلوں سے اپنے دین کی خدمت لے لینا، یا اللہ ہماری اولادوں کو ہمارے لیے صدقہ جاریہ بنا، ہمیں ہمارے والدین اور اساتذہ کرام کے لیے صدقہ جاریہ بنا دے، یا اللہ تعالیٰ ہماری اولادوں کے نیک نصیب فرما دے، یا اللہ ان کو دین دنیا اور آخرت کی بھلائیاں، خوشیاں، سربلندیاں، عزتیں عطا فرما، کامیابیاں عطا فرما، یا اللہ ہماری اولادوں کو ہماری رسوائی کا باعث نہ بنانا، نہ ہماری نیک نامیوں کا باعث بنانا، اللہ ہمارے سے تربیتوں میں جو کمیاں کوتاہیاں رہ گئی ہیں تو ان کو دور فرما دے، یا اللہ ہمیں حکمت عطا فرما کہ ہم اپنی اولاد کی بہترین تربیت کر سکیں، یا اللہ تعالیٰ تو ہماری حفاظت فرما، یا اللہ ہم سب کی حفاظت فرما، اللہ تعالیٰ مسلم امہ کی حفاظت فرما، یا اللہ تعالیٰ اس وقت جہاں جہاں پہ بھی خون خراب ہو رہا ہے اللہ تو مسلمانوں کی مدد فرما، ان کو فتح نصیب فرما، ان کو غلبہ نصیب فرما، اللہ جو پس رہے ہیں، جو ظلم سہ رہے ہیں، اللہ تعالیٰ تو ان کو غلبہ عطا فرما، ان کی مشکلوں کو آسان فرما دے، یا اللہ ہمارے والدین پہ اپنا رحم فرما، رب ارحمہما کما ربیانی صغیرا، اللہ ہمارے والدین پہ اپنا رحم فرما دے، ان کے بڑھاپوں کو آسان فرما دے، یا اللہ جن کے والدین فوت ہو چکے ہیں ان کے والدین کی قبروں کو کشادہ فرما دے، یا اللہ ہم سب کو والدین کے لیے بہترین صدقہ جاریہ بنا دے، ہمارے تمام فوج شدگان پہ یا اللہ تو اپنا رحم فرما، یا اللہ ان کا آسان حساب کتاب فرما دینا، ان کی بخشش فرما دینا، یا اللہ ان کی قبروں کو نور سے منور فرما دینا، یا اللہ اس رمضان میں اپنی بہترین عبادت کرنے کی ہم سب کو توفیق عطا فرمانا، یا اللہ تمام روزے اچھے طریقے سے رکھنے کی توفیق عطا فرمانا، زیادہ سے زیادہ سمیٹنے کی نیکیاں سمیٹنے کی ہمیں توفیق عطا فرمانا، اللہ رمضان میں اور رمضان کے بعد بھی ہمیں گناہوں سے بچنے کی توفیق عطا فرمانا، اللہ گناہوں سے ہمیں فارغ کر دے، یا اللہ ہم سے گناہوں کو دور کر دے، ہمارے دلوں میں گناہوں کی نفرت ڈال دے، یا اللہ تعالیٰ تو خود ہمیں بچا لینا، ہم سے نہیں بچا جاتا، اللہ تو خود ہمیں بچا کے رکھنا، یا اللہ تو خود ہمیں حفاظت فرمانا ان گناہوں سے، ورنہ یہ ہمیں برباد کر دیں گے، یا اللہ اپنی ہر نافرمانی سے ہمیں محفوظ رکھ، اللہ ہر اپنی نافرمانی سے ہمیں محفوظ رکھ، یا اللہ ہم تجھے راضی کرنا چاہتے ہیں لیکن اللہ ہم سے پھر غلطیاں ہو جاتی ہیں، پھر گناہ ہو جاتے ہیں، اللہ
اللہ تو ہمیں معاف فرما دے، اللہ تو ہمیں معاف فرما دے، یا اللہ ہمیں معاف فرما دے، یا اللہ تمام بیماروں کو شفا کاملہ اجل عطا فرما، ہمارے عزیز و اقارب میں جو جو لوگ بیمار ہیں اللہ تمام کو شفا کاملہ اجل عطا فرما، جن لوگوں نے مجھے دعا کے لیے کہا ہے اللہ ان تمام بیماروں کو شفا کاملہ اجل عطا فرما، جن کے ہاں اولاد نہیں ہے اللہ ان کو نیک صالح اولاد عطا فرما دے، یا اللہ ان عورتوں کی بھی جھولیوں کو بھر دے جو ترس رہی ہیں، یا اللہ تو ان کو اولاد نیک صالح اولاد عطا فرما دے، یا اللہ تعالیٰ جن کے ہاں کچھ روزگار کے مسائل ہیں اللہ تعالیٰ تو ان کے رزق حلال عطا فرما، اوپر والا ہاتھ دیے رکھنا، یا اللہ ہمیں سب کو ہر محتاجی سے محفوظ رکھنا، اللہ کبھی کسی کے آگے ہمیں ہاتھ نہ پھیلانے پڑے، یا اللہ اپنے در کا صرف فقیر رکھنا، اللہ کسی کا محتاج نہ کرنا، اولاد کا بھی محتاج نہ کرنا، اللہ رزیل بڑھاپے سے ہم سب کو محفوظ رکھنا، بستروں پہ ایڑیاں رگڑنے سے ہم سب کو محفوظ رکھنا، یا اللہ جب تک زندگی زندہ رہنا ہمارے لیے بہتر ہے اس وقت تک ہمیں زندگی دینا، یا اللہ تعالیٰ ہمیں وہ زندگی عطا فرمانا جو تیری فرما برداری کی ہو، یا اللہ تعالیٰ مرتے دم کلمہ نصیب فرما دینا، کلمہ نصیب فرما دینا، یا اللہ ہر ایک کو کلمہ نصیب نہیں ہوتا لیکن تو ہماری زبانوں پہ جاری فرما دینا، اس وقت ہمیں شیطان کے وسواس سے محفوظ رکھنا، اللہ ہم سب کو قبر کے عذاب سے محفوظ رکھنا، اللہ ہم سب کو قبر کے عذاب سے محفوظ رکھنا، وہ بڑا سخت عذاب ہے، اللہ تو ہمیں محفوظ رکھنا، یا اللہ اس زندگی میں بھی قرآن کو ہمارا ساتھی بنا دینا اور قبر میں بھی قرآن کو ہمارے لیے نور بنا دینا، اللہ ہمارا قبر کا ساتھی قرآن بنا دینا، یا اللہ حشر کے دن قرآن کو ہمارا سفارشی بنا دینا، اللہ یہ ہمارے حق میں سفارش بننے کرنے والا بن جائے، یا اللہ ہمارے خلاف حجت نہ بنانا، یا اللہ جس دن تیرے آگے کھڑے ہوں تو اللہ ہمارا آسان حساب لینا، اللہ تو نے ہمیں بڑی نعمتیں عطا فرمائی ہیں، ہم حق نہیں ادا کر پاتے اللہ تعالیٰ، ہم کر ہی نہیں سکتے حق ادا، یا اللہ تعالیٰ تو ہمیں شکر گزار بنا دے، شکر گزار بنا دے، یا اللہ ہم سے نعمتوں کا حساب نہ لینا، ہم نہیں دے سکیں گے حساب، یا اللہ اس دن اپنے عرش کا سایہ نصیب فرمانا، یا اللہ جس دن نفسا نفسی کا وقت ہوگا اللہ تمہاری مدد فرمانا، اللہ ہماری مدد فرمانا، داہنے ہاتھ میں اعمال نامہ تھمانا، یا اللہ پل صراط پہ بجلی کی سی تیزی سے گزار دینا، یا اللہ اس دن وہاں پہ گرتے بڑھتے نہ رہے، یا اللہ ہمارے نور کو مکمل فرما دینا، یا اللہ جنت عطا فرما دینا، اللہ جہنم کی جھلک بھی نہ دکھانا، اللہ جہنم کی جھلک بھی نہ دکھانا، یا اللہ تعالیٰ ہم بڑے نکمے ہیں اللہ، بڑے سست ہیں، ہمارے پر غفلتیں طاری رہتی ہیں اللہ، تھوڑی دیر کو سمجھتے ہیں پھر نہ سمجھ بن جاتے ہیں، اللہ تعالیٰ تو ہی ہمارے سیدھے راستے پر ڈال دے، اللہ تو ہی ڈال سکتا ہے، ہم خود تو بڑے کمزور ہیں، اللہ سنتے ہیں پھر بھول جاتے ہیں، اللہ تعالیٰ سنتے ہیں پھر بھول جاتے ہیں، اللہ تجھے راضی کرنا چاہتے ہیں، تجھے راضی کرنا چاہتے ہیں تبھی تو یہاں بیٹھے ہیں، اللہ تعالیٰ تو راضی ہو جا ہم سے، اللہ 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 تو کبھی ناراض نہ ہونا، ہم تو برے ہیں ہی اللہ، پر تو اپنی رحمت کی طرف دیکھنا، ہمارے گناہوں کی طرف نہ دیکھ، اللہ تعالیٰ تو ہم سے راضی ہو جانا، ہمارے ٹوٹے پھوٹے کام ہیں اللہ، کوششیں بہت نکمی کوششیں، تو ان کو قبول فرما لینا، تو ان کو قبول فرما لینا، اللہ جن جن لوگوں نے محنتیں کی ہوں اللہ تجھے راضی کرنے کے لیے محنتیں کی ہیں اللہ تعالیٰ تو قبول کر لینا، اعمال کو ضائع ہونے سے بچا لینا، اللہ تعالیٰ ہم خود ہی اپنے عمل ضائع کر دیتے ہیں، کبھی شو آف کر کے، ریاکاری کر کے، کبھی کوئی بڑائی کی بات منہ سے نکل جاتی ہے، اللہ تعالیٰ تو ہمیں معاف کر دے، اگر ہم اسی طرح اپنے آپ کو برباد کرتے رہے تو ہمارے پاس تو کچھ بھی نہیں ہے، پہلے ہی کچھ نہیں ہے، یا اللہ تو ہماری حفاظت فرما، اللہ ہمیں اخلاص نیت عطا فرما دے کہ ہر عمل کریں تو تیری خاطر کریں، اللہ تعالیٰ ہمیں جھوٹ سے، غیبت سے، کینوں سے، بغض سے، حسد سے اور دنیا کی محبت سے، لالچ سے ہمارے دلوں کو پاک فرما دے، ہماری زبانوں کو پاک فرما دے، یا اللہ ہماری زبانوں کو پاک فرما دے، ہمیں بہترین اخلاق عطا فرما یا اللہ، ہمیں بہترین اخلاق عطا فرما جس سے ہم لوگوں کو تیرے دین کی طرف بلا سکے. اللہ ہمیں برے اخلاق سے محفوظ رکھنا، اللہ ہمیں نعمتوں کے زوال سے محفوظ رکھنا. اللہ تعالیٰ تو اپنی پکڑ سے محفوظ رکھنا، اللہ اچانک آ جانے والی سزاؤں سے محفوظ رکھنا. اللہ تیرے کمزور بندے بندیاں ہیں اللہ تعالیٰ، تو ہم پر رحم فرما دینا، کمزور ہیں، بہت کمزور ہیں اللہ، تو ہم پہ رحم فرما دینا، تو ہمارے ساتھ اپنی رحمت کا معاملہ فرمانا یا ربی، اپنی رحمت کا معاملہ فرمانا یا ذوالجلال والاکرام، یا حی یا قیوم یا غفور رحیم رب. اللہ ہم تجھے تیرے پیارے ناموں سے پکارتے، یا اللہ ہماری تمام دعاؤں کو قبول اور منظور فرما لینا، جو مانگی ہیں اللہ وہ بھی قبول فرما دے، جو مانگنے سے رہ گئی ہیں. تو ہماری ضرورتوں کو جانتا ہے، تو ہماری حاجتوں کو جانتا ہے، تو ہمارے مسئلوں کو جانتا ہے اللہ. ہماری ہر پریشانی تیری نظر میں ہے اللہ، ہمارے دل تیری نظر میں ہے اللہ، ہمارے غم تیری نظر میں ہے اللہ تعالیٰ. ہم سب کے غموں کو دور کر دے، ہماری پریشانیوں کو دور کر دے اللہ، ہمارے مسئلوں کو حل فرما دے اللہ، ہمارے مسئلوں کو حل فرما دے اللہ. ہمیں دنیا کی جنت میں داخل فرما دے، اپنی محبت سے ہمارے دلوں کو بھر دے اللہ، اپنے رسول کی محبت سے ہمارے دلوں کو بھر دے یا اللہ تعالیٰ. اللہ اس محفل میں جس جس کی جو حاجت ہے تو جاننے والا اللہ، سب کی حاجتوں کو پورا فرما دے. جو جو آیا اللہ ہر قدم پہ اجر عظیم عطا فرمانا اللہ. جو جو اس مجلس کے لیے آیا یہاں پہ نیک نیتی اور خلوص کے ساتھ، یا اللہ تعالیٰ ہر قدم پہ اس کا درجہ آخرت میں بڑھا دینا، اس کے گناہوں کو معاف کر دینا. یا اللہ اس مجلس کو ہمارے حق میں حجت بنانا، ہم سے قبول کر لینا یا اللہ تعالیٰ. جنہوں نے حصہ ڈالا ہے اپنا، ان سے یہ حصہ قبول فرما لینا اور اپنی شان کے مطابق اجر عظیم عطا فرمانا اللہ. کسی نے چھوٹا کسی نے بڑا، جیسے بھی اپنا حصہ ڈالا ہے اللہ پاک، تو قبول فرما لے اللہ. ہم نہیں جانتے مگر تو جانتا ہے یا اللہ تعالیٰ. ہم سب کی نکمی عبادت کو ہی قبول کر لینا اللہ، ہمارے نکمے سجدوں کو اور قرآن پڑھنے کو قبول کر لینا اللہ. جو نیا کورس ہم لے کر آ رہے ہیں اللہ، اس میں بہت برکتیں عطا فرما دینا اللہ، بہت برکتیں عطا فرما دینا. اس کو زندگیاں بدلنے کا کورس بنا دینا یا اللہ. زیادہ سے زیادہ لوگوں کے دل اس طرف مائل فرما دینا، جو آ گئے ان کو ثابت قدمی عطا فرما دینا اللہ. ہماری زندگیوں کو بدل دے، ہمارے دلوں کا رخ اپنی طرف موڑ دے یا اللہ، ہمارے دلوں کا رخ اپنی طرف موڑ دے اللہ. اپنے گھر کی بار بار زیارت نصیب فرما دے یا اللہ. جو نبی علیہ الصلوۃ والسلام نے اپنے لیے اپنی امت کے لیے دعائیں کی، ہم سب کے حق میں قبول اور منظور فرما دینا. جن چیزوں سے انہوں نے پناہ مانگی اللہ، ان سب سے ہمیں پناہ عطا فرما دینا اللہ. ہماری تمام دعائیں ہمارے آبا و اجداد اور ہماری نسلوں کے حق میں بھی قبول فرما لینا. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین یا رب العالمین.